أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ہماری آج کی گفتگو انشاءاللہ اس ٹاپک سے ریلیٹڈ ہے، اجتماعی امور در قرآن کریم، کہ قرآن کریم میں اجتماعی امور کے حوالے سے جو ہم گفتگو کر رہے تھے. اور پچھلی دفعہ اگر آپ کو یاد ہو تو ہم نے سورہ آل عمران کی آیتوں کے حوالے سے اور اس کے ساتھ ساتھ سورہ محمد کی آیتوں کو ریفرنس بناتے ہوئے چار پوائنٹس ڈسکرائب کیے تھے، کہ یعنی کہ اگر آپ نیشن بلڈنگ کرتے ہیں اور اپنی قوم اور امت کی تعمیر کی بات کرتے ہیں تو قرآن کریم ہمیں بہت کلیئر ٹرمز میں کچھ گائیڈ لائنز دیتا ہے، کچھ باتیں بتاتا ہے، ہدایات ہمارے سامنے رکھتا ہے کہ ان کو مد نظر رکھتے ہوئے یا ان کو پیش نظر رکھے بغیر ہمارے لیے ممکن نہیں ہے کہ ایک اسلامی امت کی تعمیر کر سکیں. اور اگر ہم ان چیزوں کو اگنور کرتے رہیں گے تو اس کا نتیجہ یہ نکلے گا کہ وہ تمام کا تمام معاشرہ جو ہے وہ ایک ہرڈ کی، ایک جھنڈ کی شکل اختیار کر لے گا. لیکن یہ کہ اس میں ایک اوور آل ڈائریکشن اور آبجیکٹیوٹی اور میننگ فلنس جو ہے اس کا فقدان ہوگا اور رہے گا. تو اس حوالے سے ہم نے آپ کے سامنے چار باتیں رکھی تھیں، اس کو ہم تھوڑا سا ریپیٹ کر دیں کیونکہ وہ سب باتیں بہت اہم ہیں. اور وہ کون سی باتیں تھیں؟ کہ سب سے پہلے کہ وَمَن يَعْتَصِم بِاللَّهِ فَقَدْ هُدِيَ إِلَى صِرَاطٍ مُسْتَقِيمٍ، آیت 101، یعنی سورہ آل عمران میں جہاں سے اجتماعی امور پہ بات ہو رہی ہے، کہ خدا کو تھامنا اور پکڑنا ہے. اونلی دین، صرف اس وقت امت کی ہدایت ہوگی صراط مستقیم کی طرف، اور صراط مستقیم پر پہنچنا ہی ہمارا مین آبجیکٹیو ہے، کہ جس کے بعد ڈیسٹینیشن تک کا سفر اسٹریٹ ہے اور اس میں کسی قسم کی کجی موجود نہیں ہے. پھر یا ایھا الذین آمنوا اتقوا اللہ، یعنی خدا کو تھامنے کے بعد تقوی الہی ہے. اور پھر واعتصموا بحبل اللہ ہے، کہ پکڑنا اور تھامنا حبل اللہ کو. اور حبل اللہ ہمارے آج کے دور میں جیسا ہم کو پتہ ہے کہ کون ہے، کتاب خدا اور معصومین علیہ السلام، یہ حبل اللہ ہے، خدا کی رسی. اچھا، اس کے بعد پھر جب ہم آگے بڑھتے ہیں تو ہمارے پاس دوسرے کہہ لیں یا تیسرے نمبر پر کہہ لیں، وَلَا تَفَرَّقُوا، کہ امت کی تعمیر کے لیے جو بات لازمی اور ضروری ہے وہ یہ کہ تفرقہ بالکل نہ ہو. تفرقے کی جو تعریف بیان کی جاتی ہے نا، کہ جیسے آپ لفظ فرق، فرق یا ڈسٹنکشن یا جدائی، اس کا کیا مطلب ہوتا ہے؟ کہ جس میں ایک گروپ اپنے آپ کو دوسرے سے الگ کرے یا ڈسٹنکٹ بنائے. اور جب ہم دین کی بات کرتے ہیں تو دین کے معاملات میں یعنی ڈسٹنکشن جو ہے وہ صرف ایک وجہ سے پیدا ہو سکتا ہے، اور وہ وجہ ہے حق اور باطل. یعنی اس میں اس بات کی کوئی گنجائش نہیں ہے کہ کوئی گروپ بھی اپنے آپ کو ایک علیحدہ شناخت یا آئیڈینٹیفیکیشن دیتے ہوئے علیحدہ کرے، الگ کرے، ڈسٹنکٹ کرنے کی کوشش کرے. ٹھیک ہے، یہ بات بہت اہم ہے کہ دین میں اگر فرق پیدا ہو سکتا ہے تو وہ صرف حق اور باطل کی بنیاد پہ فرق پیدا ہو سکتا ہے، نہ کہ اس بنا پر لوگ الگ الگ ہوں کہ جی میرا یہ نظریہ ہے یا میں یہ بات کر رہا ہوں یا میں اس کو صحیح سمجھ رہا ہوں या दूसरे इस तरीके से गलत हैं, ये इसकी गुंजाइश बिल्कुल नहीं है। ठीक है, और यहाँ पर मैं एक बात और अर्ज कर दूं, क्योंकि ये टॉपिक थोड़े सेंसिटिव हैं, तो इनको ज़रा बयान करना और लेकर चलना बहुत ज़रूरी है धीरे धीरे, कि अगर हम आज के दौर में, इवन हम गैर मुस्लिम को तो छोड़ दें, उनसे हमारा डायरेक्ट कोई मतलब नहीं है, लेकिन अगर हम मुसलमानों को और मुस्लिमीन को भी मद्देनज़र रखें, तो आप देखेंगे कि मुसलमानों में से हर फिरका अपनी तालीमात की तबलीग कर रहा होता है, और मुसलमानों के अंदर दो तीन जो बड़े बड़े फिरके हैं, उनके भी जो कुछ भी वो बातें अपने फॉलोअर्स को बता रहे होते हैं, तो उसमें वो ऐसी कोई बात ज़िक्र नहीं करते जिसमें उनकी अपनी कमज़ोरी नज़र आए, और उन तमाम बातों को कि जो बाज़ औक़ात उनकी स्ट्रेंथ नहीं भी होती हैं, उसको इतना बढ़ा चढ़ा कर पेश कर रहे होते हैं कि ताकि उससे ये साबित हो कि वो एक फिरके की हैसियत से बिल्कुल ठीक है। और इसी लाइन ऑफ थिंकिंग को मतलब आगे बढ़ाते हुए वो एक हदीस भी बहुत ज़्यादा कोट की जाती है कि 72 फिरके और 71 फिरके और 73 फिरकों वाली, कि उनमें से एक है फिरका जो जन्नती है और बाकी सब नारी हैं, और इस किस्म की बातें। यानी इसका मतलब क्या है? इसका मतलब यह है कि दीन के मानने वाले बाकायदा दीन में फिरकों की एग्जिस्टेंस को कबूल कर रहे हैं, जबकि कुरान करीम दीन में किसी भी किस्म के फिरके की मौजूदगी को या उसकी प्रोबेबिलिटी को नहीं मानता है। कुरान की नज़र में फ़र्क सिर्फ किस बिना पर हो सकता है? हक या बातिल, हिज़्बुल्लाह या उसके मुकाबले में हिज़्बुश्शैतान, बस ख़त्म। इसके अलावा कोई मसलक या मानो तू या इसको मानना उसको मानना, ये तमाम की तमाम चीज़ें जो हैं वो यानी कुरान की निगाह में इस बात का की वजह नहीं बनती हैं कि उनकी बिना पर फिरके क्रिएट हो। फिरके का मतलब है अलग अलग ग्रुपिंग हो, डिस्टिंक्शन हो, और लोग अलहदा अलहदा रस्तों पर चलें। इसमें एक आयत को हम आपके सामने रखना चाहते हैं कि जो बड़ी अहम है, यानी इस्लामी तालीम और तबलीग के हवाले से बहुत अहम है, और ये सूरह तौबा की आयत नंबर 122 है। वमा कानल मुमिनूना लियनफिरू काफतन, के मुमिन के लिए, मुमिनीन के लिए ये बात इसकी इजाज़त नहीं है कि वो सब के सब जो हैं वो अपने घरों से निकल खड़े हों या बाहर निकल जाएं। किस काम के लिए बाहर निकल जाएं? दीन सीखने के लिए, दीन जानने के लिए। ठीक है, फलौला नफरा मिन कुल फिरकते मिनहुम, तो उनमें से हर ग्रुप में से कुछ नफर निकलें, कुछ लोग बाहर निकलें। ताइफतुन लियतफक्कहु फिद्दीन, यानी हर फिरके में से या हर कम्युनिटी में से कुछ लोग निकलें, किस पर्पस के लिए? लियतफक्कहु फिद्दीन, ताकि वो दीन में गहराई को हासिल करें। ठीक है, इल्म दीन जो उन्हें हासिल करना है वो उन लोग, यानी वो लोग दीन सिखाने के हकदार हैं जो दीन की गहराई में उतरते हैं, तफक्कुह हासिल करते हैं। इस काम के लिए हर कम्युनिटी में से, हर सोसाइटी में से कुछ लोग निकलें, अपने आप को डेडिकेट करें इस पर्पस के लिए। वले युन ज़रु कौमहुम इज़ा रजाउ इलैहिम, और जब लौट कर वापस आए अपनी कौम की तरफ तो उनको इंतज़ार करें। वले युन ज़रु, یعنی جو لوگ دین کی گہرائیوں کو سمجھ کر اور سیکھ کر واپس آئیں اپنی قوم میں، ان کی ذمہ داری ہے کہ وہ انذار کریں. اور انذار کرنے کا مطلب ہم کئی دفعہ بیان کر چکے ہیں کہ انذار کرنے کا مطلب یہ ہے کہ لوگوں کو ان کے طور طریقوں کے بارے میں خبردار کریں. عام طور سے اس کا ترجمہ کیا جاتا ہے ڈرانا، لیکن ڈرانے کا مطلب یہ نہیں ہے کہ آپ لوگوں کو ڈرا کر انہیں پریشان کر دیں یا مایوس کر دیں یا دین سے دور کر دیں، بلکہ انذار کا معنی یہ ہے کہ ان کو خبردار کریں کہ جو تمہارے طریقے ہیں، جس رستے پر تم چل رہے ہو، جس راہ کو تم فالو کر رہے ہو، اس میں کہاں کہاں پر خطرات اور مصیبتیں اور پریشانیاں تمہارے لیے موجود ہیں، دنیا میں بھی اور آخرت میں بھی. یہ ہے تبلیغ دین کا فارمولا کہ لوگ نکلیں اپنے گھروں میں سے، یعنی اور جو لوگ نکلیں ظاہر ہے کہ انہیں اب آپ کی قوم کی کریم ہونا چاہیے، ہمارے طریقے سے نہیں کہ جو لوگ کچھ نہیں کرتے وہ دین سیکھنے جا رہے ہیں. یعنی اب تو شاید الحمدللہ یہ ٹرینڈ بدل گیا ہے، لیکن بہت عرصے تک یہی چلا ہے. تو آپ اپنی جو کریم ہے اس میں سے کچھ لوگوں کو نکالیں، اور ان کا بنیادی مقصد یہ ہو کہ وہ دین میں تفقہ پیدا کریں. اور کون سے دین میں؟ دین خدا میں. ٹھیک ہے، دین خدا میں. کیونکہ یہ جو جملہ ہے نا، یہ بہت زیادہ سینسیٹیو ہے کہ ہر ایک جا کر، یعنی جیسے اب آپ اگر اس کو دیکھیں کہ فار ایگزامپل جو اہل سنت کے مدارس ہیں، جو شیعہ مدارس ہیں بہت حد تک، تو وہاں پر جا کر جب آپ پڑھتے ہیں یا بات کرتے ہیں تو یعنی خود اس یہ بات واضح طور سے نظر آتی ہے کہ سب سے پہلا امپریشن جو لوگ وہاں پہ جا کے لے رہے ہوتے ہیں، طلبہ، وہ اس بات کا لے رہے ہوتے ہیں کہ میرا فرقہ بالکل صحیح ہے. یعنی یہ بات میں بہت جرات کرتے ہوئے کہہ رہا ہوں، ہمت کرتے ہوئے کہہ رہا ہوں یہ بات، کہ آپ جو بھی ہے نا اس بات کو تحقیق کر کے دیکھ لیں کہ جنہوں نے 2 سال 4 سال 5 سال مدرسے میں گزارے ہوتے ہیں، جو کہ مدرسے کا جو نصاب تعلیم ہے اس کے تحت 5 سال میں تو میں خیال ہے پرائمری لیول ہی ہے، وہ 5 سے لے کے 10 سال تک تو پرائمری لیول ہی چل رہا ہوتا ہے، لیکن اس دوران میں بھی جو چیز سب سے زیادہ اسٹرانگ ہوتی ہے نا ان لوگوں کے اندر جو دینی طالب علم ہیں، وہ یہ کم ہے کہ ہم دین خدا کے حمایتی اور طرفدار ہیں. اس یہ والا جو اسپیکٹ ہے وہ بہت زیادہ اسٹرانگ ہوتا ہے کہ ہم اپنے فرقے کے حمایتی اور طرفدار ہیں. یعنی ہمیں ہر حال میں اپنے فرقے کی باتوں کو، یعنی اور اس میں بات کیا ہوتی ہے کہ جب ہم اپنے فرقے کے طور پہ بات کر رہے ہوتے ہیں تو ہمیں ہر بات اچھی لگ رہی ہوتی ہے، لیکن جب ہم دوسرے کے فرقے کو سامنے رکھ کے بات کر رہے ہوتے ہیں تو اس وقت پھر ہم بہت زیادہ کریٹیکل ہوتے ہیں کہ یہ دیکھو یہ کس قسم کے لوگ ہیں، ان کو یہ حقائق بالکل واضح طور سے نظر آ رہے ہیں، اور یہ چیزیں ان کی کتابوں میں لکھی ہوئی ہیں، اور یہ باتیں تاریخ سے ثابت ہیں، لیکن وہ ماننے کو تیار نہیں ہوتے. تو کیا ایسے خالی دوسرے ہی ہیں؟ اس قسم کے کام اور جو طریقے ہیں وہ کیا خالی دوسروں کے ہوتے ہیں؟ ہمارے پاس نہیں ہے کیا پرابلم؟ تو یہ مسئلہ جو ہے نا یہ بہت اہم ہے کہ قرآن کریم جب ہمیں اجتماعی لیول پر نصیحت کر رہا ہے تو پہلی نصیحت خدا اور رسول اور کتاب کو تھامنے کے بعد ہے، ولا تفرقوا، کہ اگر تمہارے اندر فرقے بنے یا تمہاری سوچ میں فرقوں نے ڈومینیٹ کیا یا فرقے واریت حاوی آ گئی تو تم کبھی بھی اس مقصد تک صراط مستقیم تک نہیں پہنچ پاؤ گے. یہ قرآن کریم کا ایک واضح پیغام ہے، اور اسی حوالے سے میں نے یہ سورہ توبہ کی آیت بھی آپ کے سامنے رکھی کہ جو ہمیں دین کی تعلیم اور تبلیغ کا منشور پیش کرتی ہے. اس میں جو ایک بات ہے کہ جیسے ہم بہرحال اس پر فخر کرتے ہیں کہ ہم اہل بیت رسول خاتم کے ماننے والے ہیں، پیروکار ہیں، لیکن ہم اس بات پر شاید فخر کرنا پسند نہیں کرتے کہ ہم اہل بیت علیہ السلام کی صحیح معنوں میں جو تعلیمات ہے اس سے کتنا قریب ہوتے ہیں اور اس کو کتنا فالو کرتے ہیں. یعنی اب جیسے دیکھیں، اب ایک واقعہ بیان کیا جاتا ہے کہ ایک خاتون تھیں امام علی علیہ السلام کے دور میں، ان کا نام تھا سودا حمدانی، اور یہ بیان کیا جاتا ہے کہ یہ بڑی جرأت مند خاتون تھیں، یہ بہت جرأت مند اور ہمت والی خاتون تھیں، اور انہوں نے، یعنی تاریخ میں یہ بھی ہے کہ دربار امیر شام میں جا کے بھی امیر المومنین علیہ السلام کی فضیلت بیان کی، اور یہ جملہ جو ہے کہ علی کے جانے کے بعد سے عدالت اور انصاف ہمارے درمیان سے اٹھ گئی ہے، اس طریقے سے بات کی. ان کے بارے میں ایک واقعہ یہ بیان کیا جاتا ہے، اور ایک اچھے، مطلب ایران میں ایک اچھے لیول کے عالم کے اس سے میں نے سنا کہ امام علی علیہ السلام نماز جمعہ کے خطبے کے لیے کھڑے ہو رہے ہیں اور یہ آتی ہیں، اور امام علی کو ڈائریکٹ مخاطب کیا انہوں نے ممبر پہ، اور کہا کہ آپ کے فلاں، یعنی میرے علاقے کا جو آپ کا وہ نمائندہ ہے، حاکم یا گورنر ہے، جو بھی ہے، وہ ایک احمق شخص ہے، ہی ڈز ناٹ نو ہاؤ ٹو گورن، ہی از میسنگ اپ تھنگس. تو امیر المومنین علیہ السلام نے اس جمعے کے خطبے کو روک دیا وہاں پہ ان کی یہ بات سن کر. جو لوگ کنسرن تھے ان سے اس بارے میں تحقیق کرائی، کہ یہ پوچھا کہ یہ درست کہہ رہی ہیں غلط کہہ رہی ہیں، اور جب یہ بات ثابت ہوئی کہ یہ خاتون کا بیان درست ہے کہ وہ شخص، یعنی اہلیت نہیں رکھتا ہے اور چیزوں کو صحیح طریقے سے نہیں چلا رہا ہے، تو آپ نے اس کے بارے میں مناسب احکامات جاری فرمائے اس امر کے بارے میں، اور پھر اس کے بعد خطبے کو جاری کنٹینیو کیا. اب یعنی کہنے کا مطلب یہ ہے کہ جناب امیر المومنین علیہ السلام جو ہیں وہ اس حد تک لوگوں کو اپرچونٹی دے رہے ہیں، ان کو عزت دے رہے ہیں، ان کو اوپر لا رہے ہیں تاکہ لوگ بات کریں، کھل کے اپنا موقف بیان کریں، اور جتنے بھی حکومت کے ذمہ داران ہیں ان میں سے کسی کے پاس بھی یہ حق نہیں ہے کہ وہ اپنے آپ کو مقدس سمجھے یا احتساب سے بالا تر سمجھے. ٹھیک ہے، اب یہ بہت مشکل مرحلہ ہے نا، اب یہ بہت مشکل مرحلہ ہے. ہماری مسلمان حکومتوں میں کہاں پر یہ چیز پوسیبل ہے، کس جگہ پر یہ چیز ممکن ہے، یعنی کہاں پر یہ ممکن ہے کہ آپ حاکم وقت کو اس طریقے سے اپروچ کر سکیں، نہ کہ جو کہ امام علی علیہ السلام نے، اور ظاہر ہے کہ امام علی علیہ السلام کی حکومت بھی کوئی چند ہزار لوگوں کی تو نہیں تھی نا. ٹھیک ہے، آج کل کے طریقے سے کروڑوں افراد نہیں تھے، لیکن لاکھوں لوگ تو تھے، اور جس حکومت کو امام علی علیہ السلام نے لیا ہے وہ بہت بڑی ایک سلطنت بن چکی تھی اس وقت، اسلامی سلطنت جو تھی. تو یہ اسپرٹ ہے اجتماع اسلامی کی، یہ ہمیں کہاں نظر آ رہی ہے، کس جگہ پر دکھ رہی ہے. جو لوگ بھی، یعنی اب یہ تمام افسوسناک باتیں کہ ہم علماء کو، اور آج انشاءاللہ ہم آخر میں اپنے موضوع کو اس جگہ پہ لے جائیں گے کہ ہم علماء کو یہ نہیں سمجھتے کہ ان کی ذمہ داری یہ ہے کہ یہ خود سب سے زیادہ قرآن اور تعلیمات اہل بیت پر عمل کرنے والے ہوں اور لوگوں کو ان تک پہنچائیں، نہ کہ خود اپنے کو منزل اور ہدف قرار دیں. اگر کسی عالم کو آپ جا کے اس کی ذمہ داری یاد دلائیں, وہ تو پتہ نہیں آپ کے ساتھ کیا کر دے. اس نوعیت کے علماء ہمارے اندر کتنے ہیں یا ہمارے پاس کتنے پائے جاتے ہیں؟ یعنی ہم نے جو ایک تقدس کا پورا حالہ بنا کے بٹھا دیے, کہاں ہے یہ اسلام میں؟ کدھر ایسا ہے؟ اور آپ یقین کریں, یقین کریں, آپ کتاب سیرت کی پڑھ کے دیکھ لیں. یعنی جس قسم کے الفاظ ہم لوگ, ٹھیک ہے اچھی بات ہے کہ محبت میں اور احترام میں ائمہ معصومین کے لیے استعمال کر رہے ہوتے ہیں, انہیں بہت سارے القابات استعمال کر رہے ہوتے ہیں, آپ ان کے حالات زندگی پڑھ کے دیکھ لیں کہاں پر ایسی بات ہے کہ ان کو جو جب لوگ آتے تھے تو اتنے لمبے لمبے القابات سے یاد کرتے تھے. کہاں پر ہے؟ سیدھا یا علی یا محمد, سٹریٹ ٹاک. انہوں نے تو کبھی برا نہیں مانا اس بات کا, انہوں نے تو کبھی اس قسم کی چیزوں کو انکریج نہیں کیا. جیسے میں کئی دفعہ عرض کر چکا ہوں اور آپ نے بھی پڑھا ہوگا کہ رسول خدا جب مدینے میں آئے اور آپ کے فالوورز کی ایک بڑی تعداد ہو گئی اور مسجد نبوی بھری بھی ہوتی تھی اور باہر سے کوئی اجنبی شخص آتا تھا تو اسے پتہ ہی نہیں ہوتا تھا کہ ان کے لیڈر کون ہے اور فالوور کون ہے. یعنی حضور اس طریقے سے لوگوں میں گھلے ملے ہوتے تھے اور کوئی اس میں امتیاز نہیں ہوتا تھا, نہ آپ کے لباس میں کوئی امتیازی بات ہوتی تھی کہ جس کی وجہ سے آپ تمام لوگوں سے الگ پہچانے جائیں, نہ آپ کے رویوں میں کوئی ایسی بات ہوتی تھی, نہ آپ کی نشست میں کوئی ایسی بات ہوتی تھی. تو ہم اگر اپنے اجتماعات میں ان تمام چیزوں کو اگنور کریں اور اس کے بعد ہم یہ توقع کریں کہ اجتماع اسلامی ہو جائے اور ہمیں وہ تمام برکات اور فیوضات نصیب ہو جائیں کہ جن کا خدا نے ایک اجتماع اسلامی سے وعدہ کیا ہے, تو یہ کیسے پاسبل ہوگا؟ یعنی اگر آپ چیزوں کو لنک اپ کریں, جوڑیں, تو جوڑ سے جوڑ ہی نہیں ملتا نا. یعنی وہ چیزیں آپس میں کمپیٹیبل ہی نہیں ہیں, تو کس طریقے سے کنیکشن بنے گا؟ کیسے ڈیوائن انرجی یا ڈیوائن مرسی فلو کرے گی ہماری سوسائٹیز میں اور ہمارے معاشروں میں؟ تو پھر اس کے بعد تفرقے کے بعد جو بات آئی وہ آئی امر بالمعروف و نہی از منکر کی, اور پھر اس کے بعد گفتگو کس پر آئی تھی؟ ولایت پر. اور ولایت کا جو ٹاپک ہے وہ اجتماعی اعتبار سے بہت اہم ہے. یعنی ولایت کا مطلب کیا ہے؟ ولایت کا مطلب آپ کے اجتماعی امور میں ہے اٹیچمنٹ اینڈ کنیکشن, کہ ایک اسلامی معاشرہ کن لوگوں سے جڑتا ہے, کن سے تعلقات استوار کرتا ہے, کن کو اپنا دوست بناتا ہے, کن کو اپنے سرپرست کے طور پر قبول کرتا ہے. یہ باتیں اتنی اہم ہیں کہ قرآن کریم نے اس ایسپیکٹ کو بہت جگہوں پر ڈیل کیا ہے, بہت جگہوں پر ڈیل کیا ہے اس ولایت والے ایسپیکٹ کو, اجتماعی ولایت والے, جن میں سے میں یہ چاہ رہا ہوں کہ دو تین مقامات میں اس کو بیان کروں. اور ایک تو آپ کو یاد ہی ہوگا کہ جو سورہ مائدہ کے اندر ہیں بٹوین 50-59 جو آیتیں, کہ لا تتخذوا یہود و نصارا اولیاء, کہ یہود اور نصارہ کو اپنے اولیاء کے طور پر اتخاذ نہ کرو. ٹھیک ہے, تو اس میں جب ہم آگے چلتے ہیں تو میں کچھ آیتیں سامنے رکھنا چاہتا ہوں. لا تجد قوما یؤمنون باللہ والیوم الآخر, اس کو ہم نے ریفرنس پچھلے اس میں جو امام سجاد علیہ السلام کی دعا جو حزب الہی, اس میں بھی اس آیت کو ہم نے ریفر کیا تھا, تلاوت نہیں کی تھی. یہ سورہ مجادلہ کی آخری آیت ہے. لا تجد قوما یؤمنون باللہ والیوم الآخر, وہ قوم, ٹھیک ہے, لفظ قوم کو آپ خاص طور سے نظر میں رکھیے گا, یعنی یہ اجتماعی معاملہ ہے, فرد نہیں ہے, किसी खास मोमिन फर्द की बात नहीं हो रही है, वो कौम जो अल्लाह और यौम आखिरत पर ईमान रखती है। और ईमान के हवाले से भी हमने पिछली दफ़ा आपको बताया था कि खुदा ईमान न ज़बानी दावों का मानता है न ज़ाहिरी अफ़आल व आमाल का ईमान कबूल है। आपको याद है वो आयतें जो हमने कि सूरह तौबा की आयत थी कि क्या तुमने हाजियों को पानी पिलाना और मस्जिदुल हराम की को आबाद रखना समझ लिया है उसके बराबर जो अल्लाह और यौम आखिरत पर ईमान लाए और उसकी राह में जिहाद करे। तो हिजरत और जिहाद लाजमी है ईमान को साबित करने के लिए। तो जो अल्लाह और यौम आखिरत पर ईमान लाएं उनको तुम कभी नहीं पाओगे, क्या करते हुए नहीं पाओगे, युवादूना मन हादल्लाह व रसूलहू, उन लोगों से मवद्दत इख्तियार करते हुए कभी नहीं पाओगे जो अल्लाह और उसके रसूल के को अपोज करते हैं, डिफाई करते हैं, डिनाई करते हैं। अल्लाह और उसके रसूल को की मुखालिफत करने वालों से मवद्दत करते हुए कभी नहीं पाओगे। वलौ कानु आबाअहुम औ अबनाअहुम औ इख्वानहुम औ अशीरतहुम, चाहे वो लोग उनके बाप दादा हों, चाहे उनके बेटे हों या उनके भाई हों या उनके कबीले वाले हों, इन सब के बावजूद कभी उनसे मवद्दत और दोस्ती और मोहब्बत का रिश्ता इस्तेवार करते हुए नहीं देखो। उलाइका कतबा फी कुलूबहिमुल ईमान, अगर तुम इस जगह पर हो, ये तुम्हारी सीरत है, तो समझ लो कि खुदा ने ऐसे लोगों के दिलों पर ईमान को, दिलों पर ईमान को लिख दिया है। वअय्यदहुम बिरूहिम मिन्हु, और अपनी तरफ से रूह के जरिए से इनकी ताईद और असिस्टेंस और मदद की है, और उनको उन जन्नतों में खुदा दाखिल करता है जिनके नीचे से नहरें बह रही हैं जिसमें ये हमेशा रहेंगे। रज़ियल्लाहु अन्हुम व रज़ू अन्हु, अल्लाह इनसे राजी हो गया और वो अल्लाह से राजी हो गए। उलाइका हिज़्बुल्लाह, वो है हिज़्बुल्लाह अल्लाह का ग्रोह। और अला इन्ना हिज़्बुल्लाह हुमुल मुफ्लिहून, तो हिज्ब खुदा में, हिज़्बुल्लाह में शामिल होने के लिए मेन क्राइटेरिया क्या है, मवद्दत की दुरुस्तगी, विलायत का सही होना। और यहाँ पर विलायत क्या है, अटैचमेंट है, कनेक्शन है। आप किसको अपना बनाते हैं, किसको अपना मानते हैं, किसको अपने से दूर करते हैं, आप देख रहे हैं कितना, कितनी अहमियत है खुदा की नज़र में इस बात की, कितनी अहमियत है। हम अहमियत किस चीज़ को दे रहे होते हैं, आप देखें हमारी नज़र में इस बात की अहमियत है कि हम अपनी मस्जिदें आबाद कर लें, हम अपने सेंटर्स बना लें, वहाँ पर लोग ज़्यादा से ज़्यादा आ जाएं, वहाँ पर नमाजें हो जाएं, वहाँ पर मजलिसें हो जाएं। कुरान कह रहा है कि मेरी नज़र में इसकी अहमियत नहीं है। अगर तुम मोमिन हो तो हिजरत और जिहाद से पहले अपने ईमान को साबित करो, और अपनी मवद्दत और विलायत के ज़रिए से अपने ईमान के इस्तेहकाम और इस्तेकामत को हासिल करो। इन सब बातों की मेरी नज़र में अहमियत नहीं है, तुम खुद जितना दिल चाहे। और मैंने इसीलिए वो आयतें भी आपके सामने रख दी थी, सूरह हज की, सूरह तौबा की और सूरह बकरा की, कि लैसल बिर्र अन तुवल्लु वुजूहकुम क़िबलल मशरिक वल मग़रिब, कि खाली तुम अपने चेहरों को मशरिक व मग़रिब की तरफ फिराते रहो, उसमें कोई बिर नहीं है, कोई नेकी नहीं है। दुरुस्त, तो ये विलायत और ये मवद्दत इस कदर अहम है। और ये मवद्दत आप देख लें, यहाँ पर वर्ड युवादूना का है जो मवद्दत से मिल रहा है। तो मवद्दत ये नहीं आप समझ लें कि खाली मवद्दत फिल कुर्बा है, बल्कि ये मवद्दत जिंदगी के हर हर मोड़ पर सामने आती है। और डेफिनेटली जो मवद्दत हमारी ज़िंदगी में आगे कंटिन्यू करती है वो मवद्दता फिल कुर्बा के मातहत है। यानी अगर हम हकीकतन अहल रसूल खुदा के कराबत दारों की मवद्दत रखते हैं तो हम कभी ये काम नहीं करेंगे जो इस आयत में बयान किया गया, ये उसके ज़हन में कि अगर वो मवद्दत दुरुस्त है, ट्रू है, तो फिर बाकी सारी मवद्दतें और मोहब्बतें भी उसी ट्रुथफुलनेस से अलाइन हो जाएंगी। सूरह मुमतहिना पहली आयत, या अय्युहल्लज़ीना आमनू ला तत्तखिज़ू अदुव्वी व अदुव्वकुम औलिया। ऐ वो लोगों जो ईमान लाए, मेरे दुश्मन को और अपने दुश्मन को अपना वली मत बनाना। मेरे दुश्मन को और अपने दुश्मन को, अब यहां पर सवाल यह पैदा होता है ये कौन है? और इसमें आप देखें कि अदुवी यानी खुदा कह रहा है कि मेरा दुश्मन ये पहले है, अदुवकुम तुम्हारा दुश्मन ये बाद में। और इस तरतीब का मायना क्या है कि खुदा इस बात को एक्सपेक्ट करता है कि जो भी मुमिनीन हैं उनकी मवद्दत और अदावत मेरी मवद्दत और अदावत के मातहत होगी, उसको फॉलो करेंगे। ठीक है, ना कि वो अपनी मवद्दत और अदावत की कोई डेढ़ ईंट की मस्जिद बना के बैठेंगे या अलग से अपने तौर पे फैसले करेंगे। अदुवी व अदुवकुम औलिया, उनको अपना औलिया नहीं बनाना। अब सवाल यह है कि ये हैं कौन लोग जिन्हें खुदा कह रहा है कि ये मेरे भी दुश्मन है और तुम्हारे भी दुश्मन है। तुल्कून इलैहिम बिल मवद्दा, तुम उनकी तरफ मवद्दत के साथ आगे बढ़ते हो। और इसका जो बैकग्राउंड बनता है ना वो ये बनता है कि जब दीन आया, पैगंबर अकरम ने आगाज़ तबलीग रिसालत अंजाम देना शुरू किया, तो जाहिर है कि वहाँ पर क्या हुआ, फैमिलीज स्प्लिट हुई, एक ही ख़ानदान में कुछ मोमिन, कुछ काफिर, कुछ मुशरिक, इस किस्म की सूरत हाल पैदा हो गई। अच्छा, फिर उसके बाद आज हम भी इसी किस्म की सूरत हाल को एक्सपेक्ट करते हैं या फेस करते हैं कि फिर अब आपका किसी से बिजनेस डीलिंग है, किसी से आपके कारोबारी मामला चल रहे हैं, आपके रिश्तेदार हैं, ख़ानदान वाले हैं, अब उसमें ईमान की बिना पर स्प्लिट हो गई, अब आप क्या करेंगे? क्या वो सारे मामला छोड़ देंगे जो आपके उनके साथ ताल्लुक और रिश्तेदारी चल रही थी, डीलिंग्स चल रही थी, किसी के साथ कोई सीक्रेट वो सब थे, क्या सब रुखसत? तो अब बहुत सारे लोग ऐसे थे कि जो ऐसे नहीं कर रहे थे, यानी ईमान लाने के बाद भी उनके वो रिलेशनशिप्स मौजूद थी, वो तरीके मौजूद थे। तो अब यहां पर उनके लिए ना ये बड़ा सख्त इम्तिहान आ गया कि अब खुदा की तरफ से मुतालिफा ये है कि नहीं, ये वाली चीज अब नहीं चलेगी कि अगर वो लोग अपने कुफ्र शिर्क पर अड़े रहेंगे तो आप मुमिन होते हुए फिर उन तमाम मामलात को कंटिन्यू फॉरवर्ड नहीं कर सकते, आपको उन तमाम चीजों पर नजर सानी करना पड़ेगी। और फिर उसके बाद जब वो हुक्म आया इन्नमल मुमिनून इख्वतुन वाला, और महाजरीन और अंसार में उखुवत के रिश्ते कायम हुए, तो वो दैट वॉज समथिंग अनप्रेसिडेंटेड, यानी वो जो कभी उस अरब के माशरे ने ऐसी कोई चीज ही नहीं देखी और सोची थी कि जहां पर बिल्कुल अलग लोग, यानी अलग अलग कबीले, अलग अलग एफिलिएशंस, और वो सिर्फ और सिर्फ दीन की बिना पर एक दूसरे से इतना करीब आ जाएं। ठीक, तो ये यानी समझ लें कि ये उसका बैकग्राउंड कि तुम उनकी तरफ बढ़ते हो मवद्दत के साथ, तुमने उनके उनके साथ मवद्दत के रिश्ते इस्तवार किए हुए हैं। वक़द कफरू बिमा जाअकुम मिनल हक, लेकिन जिनसे तुम बड़ी मोहब्बत से मिलते हो वो उसके मुनकिर हैं, जो तुम्हारे पास आ गया है हक में से, यानी वही कुरान दीन, वो उसके मुनकिर हैं। और वो क्या कर रहे हैं, युखरजून और रसूल व इयाकुम, और वो लोग रसूल को भी बाहर निकाल रहे हैं, यानी रसूल को अब उनके शहर में रहने देने के लिए तैयार नहीं है, और तुम्हें भी उनके साथ बाहर निकाल रहे हैं। ये उनका सलूक है। अंतुमिनू बिल्लाहि रब्बिकुम इन कुंतुम खरजतुम जिहादन फी सबीली वब्तिगा मरज़ाती। और ये बीच में जुमला है कि तुमसे क्या एक्सपेक्टेड है कि तुम अल्लाह जो तुम्हारा रब है उस पर ईमान लाओ, और उसके बाद तुम बाहर निकलो जिहाद के लिए मेरे रास्ते में, और मेरी मर्जी और रजा को तलाश करो। यानी ये तुम्हारी सुन्नत है या होनी चाहिए, और इस वजह से ये लोग तुम्हारे दुश्मन हैं। यानी दुश्मनी की वजह क्या है, दुश्मनी की वजह इकोनॉमी नहीं है, दुश्मनी की वजह फैमिली नहीं है, दुश्मनी की वजह ट्राइबल कनेक्शंस नहीं है, जो कि आम तौर से दुश्मनियों की वजह बनते थे अरब माशरे में। दुश्मनी की वजह यह है कि जो हक तुम्हारे रब की तरफ से तुम्हारे पास आया ये उसके मुनकिर हैं, और तुम अल्लाह पर ईमान लाते हो, उसके रास्ते में जिहाद करते हो, और खुदा की मर्जी तलाश करने के लिए हिजरत करते हो या हरकत करते हो। दिस इज यू एंड दिस इज देम, तो नो कंपैटिबिलिटी, मवद्दत का रिश्ता कायम नहीं हो सकता। तो अब यहां पर जो बात, जो बड़ी अहम बात जो हमारे फेस पर खुद आती है, वो ये आती है कि हमें खुद अब इस बात को देखना है कि हम इस क्राइटेरिया को फुलफिल करते हैं मोमिन के या मोमिनीन के, और क्या हमारी जो रिश्तेदारियां और ताल्लुकात हैं या मवद्दतें हैं वो इन बुनियादों पर बिल्ड होती हैं। और अगर आप यकीन करें कि अगर हम इस रास्ते को लेकर चलेंगे तो वो मवद्दत और अदावत ना खुद ब खुद ही डिटरमिन होती चली जाएगी, यानी वो जो लोग हैं फिर वो खुद ही, जो इस राह के लोग हैं वो आपको चाहेंगे, आपके करीब होंगे, और बाकी लोग हैं वो आपसे दूर होते चले जाएंगे। तो सिरूना इलैहिम बिल मवद्दते, तुम उनके पास जाते हो, उनसे अपने असरार शेयर करते हो, राजदार बनाते हो उन्हें बिल मवद्दा, मवद्दत के साथ। व अना अअलमु बिमा अख्फैतुम व मा अअलनतुम, और मैं बहुत अच्छे तरीके से जानता हूँ जो तुम छुपाते हो और जो तुम जाहिर करते हो एलानिया। वमन यफअलहु मिनकुम, और तुम में से जो ये सब काम करेगा, इस तरीके के काम करेगा, फ़कद वल्ला सवा सबील, वो यकीनन सही रस्ते से गुमराह हो गया। तो ये मवद्दत, अब आप देख रहे हैं मवद्दत कहां कहां पर आ रही है। ये दूसरा जो मवद्दत के बारे में क्लियर आपके इंस्ट्रक्शन हैं, ये दूसरी आयत मैंने पढ़ी आपके सामने। पहली थी सूरह मुजादला की आखिरी आयत, और यह है सूरह मुमतहिना की पहली आयत। और इसमें खुदा ने अपने आप को रेफरेंस बनाते हुए अदावत और मवद्दत दोनों को मोमिनीन के लिए बिल्कुल क्लियरली डिफाइन कर दिया है। और यहां पर खास बात क्या है कि ये मोमिनीन के बारे में बात हो रही है, ठीक है। यानी इस बात का भी हमें फर्क मद्देनजर रखना पड़ेगा कि जो कुरान करीम में तीन तरीकों से मुखातिब किया गया है ना, या अय्युहन नास, या अय्युहल मुस्लिमीन, और या अय्युहल लजीना आमनु, इन तीनों में फर्क है। यानी या अय्युहल लजीना आमनु का मतलब है कि अब ये काफी सिलेक्टेड ग्रुप ऑफ पीपल है, यानी ये वो लोग हैं के बाहर हाल जिनके दावे ईमानी को खुदा अहमियत दे रहा है, ठीक है, तभी उनको या अय्युहल लजीना आमनू कह के खिताब किया जा रहा है। तो उनके बारे में ये बिल्कुल क्लियर डेफिनेशन यानी इंस्ट्रक्शन आ रही हैं कि ये काम आपको नहीं करने, और अगर आप इस किस्म की मवद्दतें आपने कायम की जहां पर था मन हाद अल्लाह व रसूलहू, और यहां पर कौन लोग हैं कि जो हक तुम्हारे पास नाजिल हुआ उसके काफिर हैं, और रसूल को और मोमिनीन को अपने माशरे में देखना पसंद नहीं करते कि उनको बाहर निकालो, उनसे आप मवद्दत का रिश्ता कायम नहीं रख सकते किसी भी बिना पर, चाहे मामलात या खानदान। हाँ, यानी कि जो उनका ईमान है उसमें एक दर्जा प्योरिटी होगी कि खुदा उसको, लेकिन जैसे बात वही आ रही है ना हमें समझ में कि ईमान का एक इब्तदाई दर्जा होता है, लेकिन हमें जैसे यूं आप यूं कह लीजिए कि इस दुनिया में अपने ईमानी मामलात को पूरा सिक्योर करके और कैप करना है, तो उसके मराहिल हैं, और उन मराहिल में ही सारी बातें आ रही हैं कि यानी कि ईमान की बिना पर, जो मैं अगर उसको ये कहूँ कि ईमान के हवाले से हमारे दो मामलात ज़िंदगी सामने आ रहे हैं, एक ये कि हमारा ईमान हमारी आखिरत को बेहतर बनाए और उसका सबब बने, और दूसरा ये कि हमारा ईमान जो है वो दुनिया में एक इस्लामी माशरे की तामीर और क़याम का सबब बने। ठीक है, यानी कि जो हमें बात समझ में आ रही है कि ईमान फ़क़त ये नहीं है कि जी मैं अच्छा बन जाऊँ, मैं नेक बन जाऊँ, मैं अपने जन्नत सिक्योर कर लूँ, मैं ये नहीं है, बिल्कुल भी पैगाम कुरानी ये नहीं है कि हमारा ईमान अगर किसी दर्जे पर भी एक इस्लामी माशरे की शक्ल में ट्रांसलेट नहीं हो पा रहा है तो वो ईमान या तो बेइंतहा मजलूम है अगर दुरुस्त है तो, या फिर काबिल कदर नहीं है। जी अगर आप उस आयत में भी देखें ना तो वहां पर भी विलायत खुदा वर्सेस विलायत ताहूत कंपेयर हुई है, यानी कि वो बताते खुद फिर एक इज्तिमाई सेंस दे रही है कि विलायत ताहूत जो है वो इज्तिमा यानी इंसानियत पर अप्लाई होती है, ना कि किसी एक फर्द पे। तो ये बात हरगिज हरगिज इग्नोरेबल नहीं है। तो यानी कि अगर हमारा ईमान इस तरीके से आगे नहीं बढ़ता है या उसके ये असरात और फवायद नहीं होते हैं कि हम किसी ना किसी दर्जे पर, जैसे यानी अब जैसे मिसाल के तौर पर हजरत इब्राहिम अलैहिस्सलाम थे कि वो अपनी जिंदगी में तकरीबन तन्हा थे, जो उनके बारे में कहा जाता है कि, लेकिन हजरत इब्राहिम अलैहिस्सलाम ने जो बात की कि अगर ठीक है उनके साथ ज़्यादा मोमिनीन नहीं है, इज्तिमा नहीं है, तो लेकिन हज़रत इब्राहीम अलैहिस्सलाम का जो बहुत बड़ा क्रेडिट है वो एक पाक और पाकीज़ा फैमिली बनाना और तमाम अच्छी चीज़ों की बुनियाद रखना। ठीक है, आप देख रहे हैं तकाज़ा ईमानी कहाँ कहाँ जाता है, खुद सही होना, खुद बंदगी की राह पे मजबूत होना, उसके बाद मतलब इंसानियत और माशरे में अच्छाई और भलाई और नेकी और सलाह फलाह को फैलाना, और फिर उसके बाद अच्छे और पाकीज़ा असरात को आगे बढ़ाना, और वो ज़ाहिर है कि वो खुदा की मदद से होता है, लेकिन उसकी असल वजह क्या बनती है, आपके ईमान की तहारत कि खुदा फिर उन तमाम असरात को और उन तमाम मामलात को बाकी रखता है। अच्छा, इसमें फिर अब आप देख लें कि मोहब्बत और मवद्दत और विलायत वाली बातें। एक जगह से और मैं पढ़ देता हूँ, सूरह तौबा या आयत नंबर 23 एंड 24। या अय्युहल्लज़ीना आमनु, और नोटिसेबल बात क्या है, तमाम की तमाम बातें किससे हो रही हैं, आमनु से, ठीक है। या अय्युहल्लज़ीना आमनु ला तत्तखिज़ू आबाअकुम व इख्वानकुम औलिया, ऐ वो लोगों जो ईमान लाए, अपने आबा को और अपने इख्वान को औलिया मत इख्तियार करना। तो इसी से हमें ये बात समझ में आ रही है कि विलायत, मवद्दत, मोहब्बत, ताल्लुक कितना ज़्यादा अहम है ज़िंदगी में, कितना ज़्यादा अहम है। यानी उन तमाम चीज़ों से जिनको हम अहमियत देते हैं, असल अहमियत खुदा इस बात को दे रहा है कि तुम्हारी विलायत क्या है, तुम्हारी मोहब्बत और मवद्दत कहाँ पे लाई करती है, और वो चीज़ कैसे डिटरमिन होती है आपके, मतलब जो तौर तरीक़े हैं उनसे डिटरमिन होती है। उनको अपने आबा को और इख्वान को अपने औलिया के तौर पर इख्तियार मत करना। क्यों नहीं करना? इनस्तहब्बुल कुफ्र अलल ईमान, अगर वो ईमान के मुकाबले में कुफर से ज्यादा मोहब्बत करते हैं या कुफर की मोहब्बत को चाहते हैं, तलाश करते हैं, मोहब्बत कुफर उनकी नजर में ज्यादा अहमियत रखती है बनिस्बत हुब्ब ईमानी के, उनको कभी भी अपना वली ना बनाना। और विलायत यहाँ पर बमानाए सरपरस्ती भी है, बमानाए दोस्ती और कुर्बत भी है। वमन यतवल्लहुम मिनकुम, और अगर तुम में से कोई उनसे तवल्ला करेगा ऐसों से होने के बावजूद, फउलाएका हुमुद्दालिमून, बस वो मोमिनीन जालिमीन में से हो जाएंगे, जालिम हो जाएंगे, वो मोमिनीन जालिम हो जाएंगे, ठीक है। ये बात वाज़े हो रही है, यानी मोमिन मुजरिम बन सकता है, मोमिन जालिम बन सकता है, ये तमाम की तमाम पॉसिबिलिटीज मौजूद हैं। अपने मुख्तलिफ चॉइसेस की बिना पर अगर उनसे तवल्ला इख्तियार किया तो बस वो लोग ऐसे मोमिनीन जालिमीन हो जाएंगे। अगली आयत और एलैबोरेट भी है और ख़तरनाक भी है। कुल इन काना, ये अगली आयत है, ठीक है, कोई और नहीं, 24। कुल, ए पैगंबर आप कह दीजिए, इन काना आबाउकुम व अबनाउकुम व इख्वानुकुम व अज़वाजुकुम व अशीरतुकुम। अभी लिस्ट ख़त्म नहीं हुई है, ठीक है, लेकिन मैंने कहा वो एक कैटेगरी, वो मैं बता दूँ कि ए पैगंबर आप कह दीजिए कि अगर तुम्हारे आबा व अजदाद, तुम्हारे बेटे और औलादें, तुम्हारे भाई, तुम्हारे अजवाज और तुम्हारे कबीले और कौम वाले, अब लिस्ट आगे जा रही है, वह अमवाल तरफ तुमूहा, और वो अमवाल जो तुम कमाते हो, जमा करते हो, व तिजारतुन तख्शौना कसादहा, और वो तिजारत और बिजनेस जिसकी कसाद बाजारी या जिसके फ्लॉप होने के हवाले से तुम खशियत रखते हो, व मसाकिनो तरज़ौनहा, और वो तुम्हारे घर रेजिडेंशियल प्लेसेस जो तुम्हें बड़ी अच्छी लगती हैं, जिनसे तुम राजी हो। कितनी चीजें हो गई? 8, ठीक है, 5 आपके लिविंग थिंग में हो गए, बाकी 3 अपेरेंटली नॉन लिविंग में हो गए। तुम्हारे आबाओ अजदाद, तुम्हारे बेटे, तुम्हारे भाई, अजवाज, कबीले वाले, 3 और कौन से? वो माल जो तुम कमाते हो, वो तिजारत और बिजनेस जिसके भाव गिरने से तुम खौफजदा रहते हो, اور وہ تمہارے مساکن جن میں رہنا تمہیں بڑا راضی اور خوشنود کرتا ہے. احب الیکم من اللہ و رسولہ و جہاد فی سبیلہ. یہاں بھی سرکل کس پر؟ محبت پر. ٹھیک ہے, یعنی خدا کی نظر میں مین کیا ہے؟ محبت ہے, مودت ہے. اور محبت اور مودت کی بنا پر کس بات کا فیصلہ ہو رہا ہے؟ ولایت کا فیصلہ ہو رہا ہے. تو زندگی میں سب سے زیادہ مومنین کو کس بات کا حساب رکھنا ہے؟ شاید اپنی نمازوں اور عبادات کا بعد میں. اگر ہم ان آیات الہیہ کو اہمیت دیں تو سب سے زیادہ ہمیں اپنی محبت و مودت کا حساب رکھنا ہے. وہ کدھر جا رہی ہے, اس کی کیا ڈائریکشن ہے. احب الیکم, اگر تمہارے لیے زیادہ محبوب ہے, کس سے زیادہ محبوب ہے؟ من اللہ و رسولہ, اللہ سے اس کے رسول سے, و جہاد فی سبیلہ. ہر جگہ ایمان کے لیے کیا ریکوائرمنٹ ہے؟ جہاد, ہجرت. ٹھیک ہے, ہر جگہ. یعنی خدا اس کے بغیر مومنین کا ایمان قبول نہیں کر رہا ہے. جو مومن مجاہد نہیں ہے راہ خدا میں, مہاجر نہیں ہے, خدا اس کے ایمان کو قبول نہیں کر رہا ہے, فقط زبانی دعووں پر. اگر اس سے زیادہ محبوب ہیں, فتربصوا حتى ياتي الله بامره, تو تم اپنی حالت پر بیٹھے رہو, باقی رہو, یہاں تک کہ اللہ اپنے امر کو لے کر آ جائے. یہاں تک کہ آ جائے اللہ اپنے امر کے ساتھ, یعنی امر الہی کے جو جس کے بنا پر حقیقتیں ظاہر ہوں, اور پھر دیٹ ول ڈیفینیٹلی ناٹ بی پلیزنٹ فار یو. ٹھیک ہے, یہ خطاب کس سے ہے؟ مومنین سے. واللہ لا یہد القوم الفاسقین. تو مومن کیا ہو سکتا ہے؟ ظالم بھی ہو سکتا ہے اور فاسق بھی ہو سکتا ہے. اور کس بنا پر فاسق ہو سکتا ہے؟ اگر اس کی محبتیں ان چیزوں میں, یعنی یہ نہیں کہ خدا کہہ رہا ہے کہ اللہ اور رسول کی محبت نہیں ہے, لیکن اللہ اور رسول اور اس کے رستے میں جہاد پر وہ محبت فوقیت حاصل کر جائے, پریسیڈنس ہو ہمارے دلوں میں, تو پھر خدا کہہ رہا ہے ٹھیک ہے, تم پھر اسی حالت میں رہو. اب ظاہراً سخت ہو گئے نا معاملات. اب جو ریکوائرمنٹ ہے, اور جیسے میں نے وہی کہا تھا کہ امام خمینی رحمۃ اللہ علیہ اور باقی جیسے کچھ جو ہمارے چند علماء ہیں کہ انہوں نے ہمیں یہی والے پیغامات یاد دلانے کی کوشش کی تھی, لیکن انفارچونیٹلی وہ بھی ادھر ادھر کھو جاتے ہیں بہت ساری باتیں نا. اور جو چیز بہت زیادہ انبیاء کے ساتھ ہوتی ہے وہی علماء ربانی کے ساتھ بھی ہوتی ہے, کہ ان کی تعلیمات میں سے ان کے فالوورز اپنی پسند والی چیزیں نکال لیتے ہیں, اور باقی جہاں جہاں پر انہیں خود اپنے لیے پرابلم دکھ رہی ہوتی ہے ان سب کو ہشپ کر دیتے ہیں, ادھر ادھر کر دیتے ہیں, اور تھوڑے دن بعد جو ہے وہ پورے پیغام کا ہی تیا پانچا ہو جاتا ہے, کچھ کا کچھ ہو جاتا ہے. ٹھیک, تو یعنی یہ والی چیز جو ہے کہ آپ کو مسلسل حالت جہاد فی سبیل اللہ میں رہنا ہے. تب اب وہ جہاد کیا ہے وہ ہمیں خود فیصلہ کرنا ہے, وہ ہم کس طریقے سے کر سکتے ہیں, کس موقع پہ کر سکتے ہیں, کس جہت میں کر سکتے ہیں. لیکن جہاد یعنی کوشش, ایفرٹ, کنٹینیوس ایفرٹ فی سبیل اللہ جاری رہنا ہے, اور خدا کی طرف حرکت اور ہجرت جاری رہنا ہے. ٹھیک ہے, تو یہ ہماری چار باتیں, اس کو میں نے آج اس اور زیادہ اسٹرینتھن کر دیا, ولایت والے اور مودت, یعنی کہ اب آپ کے ساتھ یہ پورا کنیکشن بن گیا نا, محبت, مودت اور ولایت. ٹھیک ہے, محبت, مودت اور ولایت, اور اس چیز کو خدا آپ کی انہیں اسپیشلی مومن قوم کے حوالے سے سب سے زیادہ اہمیت اس بات کو دے رہا ہے کہ تمہاری مودت اور ولایت کہاں پر لائی کرتی ہے، کس جگہ پر ہے. اور سب سے بڑا خطرہ اس میں کہاں پر آ رہا ہے، جو ان آیتوں سے سمجھ میں آ رہا ہے، فیملی یا ٹرائبل ریلیشن سے آ رہا ہے. کہ وہ والی ریلیشن شپس جو ہیں وہ خدا اور رسول سے تعلق کو اوور رول کرتی ہیں اور کرتی رہی ہیں. مومنین ہوشیار اور خبردار رہنا، تمہارے ساتھ یہ نہ ہو جائے، تم اس جگہ پہ جا کے نہ پھنس جانا. اور اگر تم نے یہ کیا تو یا تو ظالمین میں سے ہو جاؤ گے، یا فاسقین میں سے ہو جاؤ گے، یا مجرمین میں سے ہو جاؤ گے، یہ نہ ہو تمہارے ساتھ. ٹھیک. اب پانچویں منزل پر جو اجتماعی حوالے سے، جس کا میں نے آج شروع میں بھی تھوڑا سا ریفرنس دیا، کہ علماء کو، مقدس لوگوں کو اپنا رب نہ بناؤ. ٹھیک ہے. یعنی یہ، اور یہ ٹاپک بھی باقاعدہ قرآن کریم نے ڈیل کیا اس ٹاپک کو. یہ کوئی میں اپنی طرف سے یہ بات نہیں کہہ رہا، کہ قرآن کریم نے باقاعدہ اس موضوع کو اٹھایا ہے، اور یہ سورہ توبہ میں ہی ہے، آیت نمبر 30. وقالت الیہود عزیر ابن اللہ، یہودیوں نے کہا کہ عزیر اللہ کے بیٹے ہیں، نعوذ باللہ. وقالت النصارى المسیح ابن اللہ، اور مسیح نے، اور نصارہ نے کہا کہ مسیح علیہ السلام وہ ابن اللہ ہے. ذالک قولہم بافواہہم، فوہ منہ کو کہتے ہیں، کہ یہ بس ان کے منہ سے نکلی ہوئی باتیں ہیں. یعنی اس کا مطلب کیا ہے کہ اس کے پیچھے نہ کوئی عقل ہے، نہ کوئی ہوش ہے، نہ سمجھ ہے، نہ کوئی پراپر ڈیٹا ہے، یہ منہ سے نکلی ہوئی باتیں ان کے. یضاعون قول الذین کفروا من قبل، ایز اف کہ یہ انہیرٹ کر رہے ہیں اپنے پہلے سے گزر جانے والے لوگوں کے قول کو، جو اہل کتاب میں سے کافر ہو گئے تھے. یعنی گویا کہ جیسے یہ ورثے میں ایک چیز کو لیتے ہوئے چلے آ رہے ہیں، کہ جیسے کہ کفار و مشرکین بت پرستی کو اپنے ورثے میں لیتے ہوئے چلے آتے ہیں، نہ اس کے لیے کوئی دلیل ہوتی ہے، نہ کوئی مضبوط بات ہوتی ہے. قاتلہم اللہ، اللہ ان کو قتل کرے. انا یؤفکون، کدھر بھٹک رہے ہیں، کدھر جا رہے ہیں. ٹھیک. اور پھر اس کے بعد اتخذوا، میں یہ آیتیں دو اور پڑھ کے نا پھر تھوڑا سا اس پہ تبصرہ دیکھ لیتے ہیں. اتخذوا احبارہم و رہبانہم اربابا من دون اللہ، یہ اگلی آیت ہے 31. ان لوگوں نے کیا کیا، یہ کہاں سے آیا سب، مسیح اللہ کے بیٹے اور یہ سب، ان کے جو احبار، حبر نیک لوگ، جنہیں جو ہرمیٹ ایسیٹک سمجھتے ہیں نا، جو مطلب مقدس، کہ جناب ہم تارک الدنیا ہیں اور دنیا کی لذتوں کو تر کر کے بیٹھے ہیں، بہت زیادہ عبادت گزار ہیں، رہبان، تارک الدنیا، کہ ان کے احبار اور رہبان کو انہوں نے اپنے ارباب، ارباب رب کی جمع ہے، من دون اللہ، خدا کو چھوڑ کر انہیں اپنا رب بنا لیا. اچھا، رب بنا لیا کا کیا مطلب ہے؟ کہ اب یہ اپنی تمام گائیڈنس کے لیے، اپنی نورشمنٹ کے لیے، اپنی نرچرنگ کے لیے کدھر جاتے ہیں؟ خدا کے پاس نہیں جاتے، احبار اور رہبان کے پاس ہی جا کے بیٹھ جاتے ہیں بس. اور والمسیح ابن مریم، اور مسیح ابن مریم کو، یعنی خدا کی طرف اب دیکھنے کی زحمت ہی نہیں ہے. ٹھیک ہے. یہ ان کی پرابلم ہے، انہوں نے یہ کام کیا. وَمَا أُمِرُوا، جب کہ ان کو نہیں حکم دیا گیا تھا، إِلَّا، مگر یہ کہ لِيَعْبُدُوا إِلَٰهًا وَاحِدًا، کہ الہ واحد کے سوا کسی کی بھی بندگی اور پرستش نہ کریں، لا الہ الا ہوا سبحانہ عما یشرکون، کہ جس کے سوا کوئی الہ نہیں ہے اور وہ ہر شرک سے بالاتر ہے۔ اور پھر اس کے بعد ایک آیت میں 34، دو آیتیں چھوڑ کے، یا ایھا الذین آمنو، ٹھیک ہے یہ تو ان کی بات ہوئی نا ہم سے پہلے والوں کی یا یہود و نصارہ کی، دو آیتیں چھوڑ کے اب بیان ہو رہا ہے یا پھر وہ یا ایھا الذین آمنو، اگر اے وہ لوگوں جو ایمان لائے، اِنَّا كَثِيرًا مِّنَ الْأَحْبَارِ وَالرُّحْبَانِ لَيَأْكُلُونَ أَمْوَالَ النَّاسِ بِالْبَاطِلِ، اے وہ لوگو جو ایمان لائے، اِنَّا بے شک، کثیرًا، احبار اور رحبان میں سے کثرت، میجورٹی، کیا کیا انہوں نے، لَيَأْكُلُونَ أَمْوَالَ النَّاسِ بِالْبَاطِلِ، لوگوں کے اموال کھائے ہیں باطل کے راہوں سے، وَيَصُدُّونَ عَن سَبِيلِ اللَّهِ، اور خدا کی سبیل کی طرف بلایا نہیں ہے، خدا کی سبیل کے رستے میں دیواریں اور رکاوٹیں کھڑی کی ہیں۔ یہ احبار اور رہبان کے کام ہیں رہیں۔ وَالَّذِينَ يَكْنِزُونَ الذَّهَبَ وَالْفِضَّةَ، وہ لوگ جو خزانے کے طریقے سے جمع کرتے ہیں سونا اور چاندی، وَلَا يُنفِقُونَهَا فِي سَبِيلِ اللَّهِ، اور اسے سبیلِ الٰہی میں خرچ نہیں کرتے، فَبَشِّرْهُمْ بِعَذَابٍ أَلِيمٍ، ان کو عذابِ علیم کی بشارت دے دو۔ یہ بعض جگہوں پر نا قرآن کریم میں یہ جملے ہیں، بشارت دے دو عذاب کی،
بشارت تو اچھی چیز کی
تو یہ جملہ کیا بتا رہا ہے،
بشارت تو اچھی چیز
ہے۔ یہ ایک لحاظ سے، یعنی کہ جب آپ بعض وقت بہت غصے میں آتے ہیں نا اپنے بچے پہ، تو کہتے ہیں آج میں نے تمہارے لیے انعام رکھا ہوا ہے، سمجھ رہے ہیں، یہ نہیں، یہ غضب الہی کا اظہار ہے۔ جب خدا کہنا کہ ان کو ڈراؤ میرے عذاب سے، یہ اس قدر غضب نہیں ہے، لیکن جب خدا یہ کہے کہ میں عذاب علیم کی بشارت دے دو، تو یہ غضب الہی کا اظہار ہے کہ تم اس کے ذریعے سے بہت فائدہ اٹھا رہے تھے نا، آؤ ذرا میرے پاس، میں بھی تمہیں کچھ فائدہ دوں، میں بھی تمہیں کچھ انعام دوں، یہ وہ انداز ہے بات کرنے کا۔ ٹھیک، اچھا، اب یہاں پر ہم اس آیت سے لے کے چلتے ہیں کہ جب رسول خدا تھے اور جب یہ آیتیں نازل ہو رہی تھیں، اور جن جو مومنین سامنے تھے جن پر یہ آیتیں تلاوت ہو رہی تھیں، تو اس وقت کم از کم مسلمانوں میں احبار اور رہبان جیسی کوئی چیز موجود نہیں تھی۔ ٹھیک ہے، نہ مولوی تھے، نہ عالم تھے، نہ اسکالر تھے، نہ ملا، کچھ بھی نہیں تھا، یعنی رسول خدا خود بنفس نفیس موجود تھے، اور حضور کے ہوتے ہوئے اس قسم کی کوئی کیٹیگریز اور وہ تھی نہیں۔ ٹھیک ہے، یعنی مومنین تھے، اور مومنین میں جو قرآن نے کیٹیگرائزیشن کی ہے کہ بھئی مومن ہے، مسلم ہے، متقی ہے، اولو الالباب ہیں، صاحبان یقین، سو آن، یہ کیٹیگریز تو ہو سکتی ہیں، لیکن وہ کلاسیفیکیشن ہرگز موجود نہیں تھیں کہ جو آج ہمارے درمیان موجود ہے۔ ٹھیک ہے، تو مومنین کو یہ بات کیوں سنائی جا رہی ہے، یہ سوال ہے، یہ کیوں ان کو بتایا جا رہا ہے کہ احبار اور رہبان جو ہیں تم سے پہلے والوں نے ان کو خدا کو چھوڑ دیا اور ان کو رب بنا کے بیٹھ گئے۔ اور اس بات کو یاد رکھنا کہ ان احبار اور رہبان نے لوگوں کا مال بھر بھر کے کھایا ہے باطل راہوں سے، اور خدا کے رستے کی طرف لے کے نہیں گئے، بلکہ نام خدا کے لیا ہے، پیغمبر کے لیا ہے، حقیقتاً لوگوں کو اس سے دور کیا ہے سبیل الہی سے۔ کیوں سنا رہے ہیں قرآن؟ कि आने वाले दिनों में तुम्हारे दरमियान भी यही सब होगा, तुम्हारे अंदर भी इसी किस्म के लोग आएंगे कि जिन्होंने जाहिरन तकद्दस का, तरके दुनिया का, वो हदीस आपको याद है जब हम इल्म पर पढ़ रहे थे, हदीस नंबर 23 चेल हदीस में, कि जिसमें छठे इमाम फरमाते हैं कि इल्म तलब करने वाले तीन किस्म के हैं, तालिबान इल्म तीन किस्म के होते हैं। एक वो होते हैं जो लिल जहल वल मेरा इल्म तलब करता है जहालत और झगड़ेबाजी के लिए, फितने के लिए, और एक तलब करता है लिल इस्तेतालत वल खतल, ताकि अपने कद को लंबा करे और लोगों को घेरे अपने दाम में, और एक वो है कि लिल फिक्ह वल अक्ल। तो यानी उलमा में तालिबान इल्म में छठे इमाम की हदीस है, रिवायत हदीस नंबर 23 जिसको इमाम खुमैनी ने तशरीह की है। तो अब यहां पर ये जो मसला है ना, यानी जो मैंने बात आपसे शुरू में कही थी कि उलमा के पास किस वजह से जाना है, और जो आलिम आपको खुदा और रसूल और इमाम तक ना ले जाए और कहे या ये शो करे कि जी मैं ही हूं, आप अगर मेरे पास नहीं आए, आपने अगर मुझसे रब्त जब्त नहीं रखा, आप मेरे शागिर्द और हल्का बगोश नहीं हुए तो आप गए, आपका काम तमाम है, आपके पास कोई दीन नहीं है। ठीक, या ये कि आपके लिए वही सब कुछ अच्छा, जैसे बाज अहादीस है ना, उसमें एक अजीब, मैंने जब वो एक रिवायत है जो 11वें इमाम की बहुत सुनाई जाती है कि जब हम यानी हमारी हमारे पीछे वो जो हमारे उलमा हैं या फुकाहाएं हैं कि जो क्या है, साइनन लदीन ही हाफिजन लनफसे ही मुखालिफन लहवा मुतीअन लअम्र मौला, तो बस हमारे शियों को चाहिए कि उनकी इताअत करें या उनको फॉलो करें। उसका अगला टुकड़ा कोई नहीं पढ़ता। ये बहुत तवील हदीस है इमाम की, बहुत तवील हदीस है, इतना एक जुमला नहीं है। उसके आगे ये है कि और हमारे शियों में से ऐसे किल्लत में, ये कोई नहीं पढ़ता। यानी मैंने खुद जब इस हदीस को देखा, इस रिवायत को देखा, और उन्होंने मोहम्मद हुसैन हुसैनी तेहरानी ने अपनी किताब में पूरी हदीस लिखी है तो हैरान रह गया कि ये, यानी जैसे कुरान करीम की आयत क्या कह रही है कि जो तुमसे पहले उम्मतें थीं उनके अहबार और रोहबान बकसरत क्या कर रहे थे, मेजॉरिटी उनकी क्या कर रही थी, खुदा के दीन से लोगों को दूर कर रही थी और उनका माल बातिल तरीकों से लोगों का खा रही थी, ये काम था उनका। तो अब मोमिनीन की जिम्मेदारी क्या बनती है, मोमिनीन की रिस्पॉन्सिबिलिटी क्या बनती है, यानी खुद उलमाए हक की रिस्पॉन्सिबिलिटी। जैसे मैंने कहा कि अगर उलमा अपने आप को, कोई भी आलिम अगर अपने आप को उस कदर तकद्दस का हामिल समझता है कि मैं एहतसाब से बालातर हूं, मुझ पर सवाल नहीं हो सकता, मेरे किसी काम पर कोई उंगली नहीं उठाई जा सकती, मुझसे कोई क्वेश्चन नहीं किया जा सकता, यानी अल्हम्दुलिल्लाह ऐसा नहीं है जैसे कि हमने देखा है कि आयतुल्लाह खामेनेई वगैरह जो हैं ये लोग काफी सवाल के जवाब दे रहे होते हैं, लेकिन खाली एक आयतुल्लाह खामेनेई के सही होने से मुमलिकत सही नहीं होगी। तो ये वाली जो चीज है कि अगर उलमा इस बात के लिए पहली मंजिल पर तैयार नहीं है, यानी कि अगर कोई आगे पूछे कि मुझे आप पर यह शुबा हो रहा है कि ये मसाइल हैं, आप अपना दामन साफ करें, क्लियर करें इस बात को, और वो कहें तुम कौन होते हो पूछने वाले, तुम लायक ताजीर हो, तुम जहन्नमी हो, तुमने एक आलिम पर सवाल कर दिया, आप क्या समझ लें, ये माशरा जो है ना ये उन कुरानी और इलाही रस्तों से बहुत दूर है। کیونکہ قرآن اور دین جب خدا کے ہٹنے پر، خدا سے ہٹنے پر رسول گرامی کے بارے میں یہ کہہ سکتا ہے کہ ہم ان کی رگے گردن کاٹ دیں گے ہاتھ پکڑ کر دائنا ہاتھ، باقی کسی عالم کی کیا حیثیت رہ گئی ہے کہ وہ اپنے آپ کو مقدس اس طریقے سے قرار دے کہ اگر کوئی کہے کہ ہمیں نہیں سمجھ میں آ رہی یہ بات آپ سمجھائیں، یا ہمیں یہاں پر یہ مسئلہ لگ رہا ہے کہ آپ خدا اور دین سے انحراف ہو رہا ہے، اس بات کو کلیئر کریں کہ آپ کون ہوتے ہیں جناب. تو یہ جو ایک پہلو ہے، اور اس کو اسی لیے میں نے عرض کیا کہ قرآنی آیتوں میں یہ بہت سینسیٹیو پہلو ہے، ظاہر ہے کہ قرآنی آیتوں میں یہ ٹاپک باقاعدہ ڈیل کیا گیا ہے کہ تم سے پہلی والی امتوں کی تباہی اس بنا پہ بھی ہے کہ جب انہوں نے احبار اور رہبان اپنے مقدس، ظاہراً مقدس افراد کو اپنا رب بنا لیا، اور وہ دیوار بن گئے لوگوں اور خدا کے درمیان، نہ کہ پل، نہ کہ صراط اور سبیل. اور پھر انہوں نے، یعنی وہ لوگ کھاتے رہے لوگوں کا مال، اور انہوں نے اس قسم کی تمام چیزیں بلڈ کی، لیکن لوگ کچھ بھی، نہ ان کو روکنے والا کوئی تھا، نہ ان کا ہاتھ پکڑنے والا کوئی تھا. اور جو بات میں نے شروع میں کہی تھی کہ اس کا پورا ایک ٹرائیو بن جاتا ہے نا، یعنی ریلیجیس لیڈرشپ، ملٹری اور مرچنڈائز، اور یہ تینوں ایک دوسرے کو فیڈ اینڈ سپورٹ کر رہے ہوتے ہیں. اور ان کے چکر میں، ان کے درمیان اس شکنجے میں عوام اور انسان پس رہے ہوتے ہیں. تو یہ ایک بہت اہم اور خطرناک مسئلہ ہے. اور اگر جیسے کہ وہ جو جناب امیر المومنین علیہ السلام کے جو خلافت ہے، اس کے علاوہ تو اور ہمارے پاس ائمہ معصومین کی خلافت کے کوئی اگزامپل نہیں ہے، کہ اس میں جو امیر المومنین علیہ السلام نے وہ تمام کے تمام اصول رکھے، قوانین و قواعد رکھے، اور سیرت و سنت پیش کی، اس میں کہیں بھی اس بات کی کوئی گنجائش نہیں ہے کہ قانون خدا، کتاب خدا، قوانین خدا کے مقابلے میں کسی بھی پرسن کو تقدس، پرسنالٹیز کا تقدس نہیں ہے. ٹھیک ہے، یہ بہت بہت اہم بات ہے کہ شخصیتیں بذات خود مقدس نہیں ہوتی ہیں، بلکہ شخصیتوں کا تقدس اس بنا پر ہوتا ہے کہ وہ خدائی اقدار اور خدائی قوانین پر کتنے کاربند، اس بنا پر. کہ یہ اصول جب تک نہیں آئے گا معاشرے میں اور ہمارے اندر، تو اس وقت تک بھی ہماری ترقی کا ہونا پروبیبل نہیں ہے. ہم پھر کس میں پھنسے رہیں گے؟ سارے لوگ کس میں پھنسے رہیں گے؟ ان کا قبلہ بن جائیں گے علماء اور احبار اور رہبان، اور وہ اس قبلے کا پوری زندگی طواف کرتے رہیں گے. نہ حقیقت دین کی خبر ہوگی، نہ خدا کی خبر ہوگی، نہ بندگی باطہارت ہوگی، اور نہ پھر انہیں خدا کی طرف سے کوئی جو وہ فوائد اور وہ تمام چیزیں ہیں انفرادی، وہ سب نصیب ہو پائیں گے. ٹھیک.
اس میں ایک سوال ذہن میں آ رہا ہے، وہ یہ کہ جو جتنی بھی آیتیں آپ نے بیان کی تھی، اس وقت خود رسول اللہ کی ذات موجود تھی، تو اس وقت ہی سمجھنا آسان تھا کہ جو مودت رکھ رہا ہے ڈائریکٹ رسول سے، پیوٹ رول وہاں موجود تھے، رسول اللہ کی ذات موجود تھی، اور جو ان کے اگینسٹ میں کھڑا ہوا، سیدھی سیدھی بات ہے، قرآن نے اس کی بات کی، تو مودت نہیں رکھ سکتے رسول سے. ہم اس دور میں اگر دیکھیں تو ہمارے لیے اس لیول میں جا کے سوچنا ایک مشکل کام ہو جائے گا، بہت ہی زیادہ مشکل. کیونکہ مثلاً معاشرے میں سبھی لوگ کہہ رہے ہوتے ہیں کہ ہم سب اللہ اور رسول سے محبت رکھتے ہیں، امام علی سے محبت رکھتے ہیں، ان کی محبت اب آپ کسی کو ڈینائی نہیں کر سکتے. میں معاشرتی طور پہ بات کر رہا ہوں، انڈیویجول تو آپ اپنے آپ خود جانتے ہیں آپ کیا ہیں، لیکن جہاں تک جس ریفرنس سے آپ نے بات کی، ساری آیتوں کے ریفرنس سے، تو وہاں پہ سمجھنا اس لیے آسان تھا کہ رسول موجود تھے، پھر امام علی موجود تھے، پھر آئمہ موجود تھے. اب اس دور میں उस लेवल पे जाके समझना।
नहीं, रेफरेंसेस तो अभी भी मौजूद है ना,
आप बताएं ना कि
नहीं, यानी
फिर वो मुश्तहिदीन के लेवल पे भी जाना पड़ेगा।
नहीं 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 नहीं, मतलब ये कि रेफरेंसेस तो मौजूद है ना, खुदा आपको बता रहा है ना कि इनके मुकाबले में ये
आजकल को तो, अगर आप अहले तशी अहले सुन्नत को लेंगे तो कौन कुफार से मोहब्बत रखता है, कोई भी नहीं।
लेकिन वही देखें, लेकिन मुसीबत सारी यही है ना कि जैसे हम लोग खुद हैं, अब हम लोग खुद अगर अपने बिलाद को, अपने शहरों को, कि जहाँ पर मुसलमान आबादियाँ हैं, उन सब को छोड़ कर ऐसी जगह पर आए हैं, तो एक तरीके से तो हम इस कैटेगरी में थोड़ा इन हो चुके हैं,
हम हो गए, लेकिन जो
इन हो गए, ठीक है, ठीक है। अच्छा, उसके बाद जो मुसलमान ममालिक के अंदर लोग रह रहे हैं, तो वहाँ भी खुदा किस बात को, जैसे सूरह तौबा की हमने आयत पढ़ी, वहाँ पर अल्लाह ताला ने बाकायदा इस बात को बयान किया है ना कि मेन क्राइटेरिया जो है वो अल्लाह और उसके रसूल और अल्लाह के रास्ते में जहाद और खुदा की राह में हिजरत, इसकी मोहब्बत और इसकी प्रेफरेंस मेन रिक्वायरमेंट है मोमिनीन के लिए। और अगर तुम इसके मुकाबले में अपनी फैमिली को लाते हो, अपने डिफरेंट कनेक्शंस को लाते हो, अपने रेजिडेंस को लाते हो, अपने बिजनेसेस को लाते हो, तो तुम बाहर हो। तो ये तो हर जगह पर एप्लीकेबल है।
कुफार से मोहब्बत वाली बात जो है ना, इसमें तुम्हारे दिल उस तरफ है, तो ऐसा तो नहीं है कि मतलब कुफार से रसूल के मुकाबले में मोहब्बत कर रहा है कोई आज का मुसलमान।
लेकिन हमारे, लेकिन देखें, हो सकता है वो ना हो, लेकिन बात वही है ना कि जैसे आप खुद इस बात को नोट करें कि यानी इस बारे में बहरहाल हुकूमत इस्लामी ईरान, उनकी एक बहुत अच्छी बात है कि यानी कि उनकी पॉलिसी में ये बात का बड़ी प्रोमिनेंट नज़र आती है कि मुसलमानों के साथ जितनी भी गड़बड़ हो ना, लेकिन वो हमेशा मुसलमानों के साथ, मुसलमान ममालिक के साथ अपनी रिलेशनशिप को ही फोकियत देते हैं। है ये बात, ये बिल्कुल मानने वाली बात है। यानी वो ये नहीं कर रहे होते कि नहीं, अगर ये है फलां से, इनसे अरब कंट्री से हालात ख़राब हो गए तो नहीं हम अड़े बैठे हुए हैं कि जी सुलो ही नहीं करना। यानी कि अगर वो जब भी आगे बढ़ते हैं वो फौरन सुलो कर लेते हैं और उस पर हो जाते हैं। तो यानी कि ये एक स्पिरिट है कि आप, अब जैसे आप देखें बहुत सारे लोग हैं वो क्या करेंगे, हर वक्त मुसलमानों की बुराई करते रहेंगे, और उसके मुकाबले में क्या करेंगे, ये अमेरिका बहुत अच्छा है, ये यूरोप बहुत अच्छा है, ये फलां बहुत अच्छा है। काफ़ी लोग ऐसे हैं जो इस तरीके, यानी कि इस पर भी एहतियात करना ज़रूरी है। यानी कि अगर मेरी ज़बान पर कभी भी ऐसे जुमले आते, मैं फ़ौरन तौबा करके ना फ़ौरन अपनी ज़बान रोकता हूँ कि भाई शायद ये खुदा को ये बात नहीं पसंद हो, ये बात खुदा की नज़र में रजामंदी के लायक ना हो। तो अगर आप उन पैरामीटर्स और क्राइटेरिया को देखेंगे ना जो इन आयतों में बयान की गई है, तो वो मोर और लेस एप्लीकेबल हैं। और जो बात है कि यकीनन उलमा और मुश्तहदीन ही हमारे लिए इस वक्त मेन सोर्स हैं, इसमें कोई नहीं है, लेकिन लोगों के पास इतना शऊर होना ज़रूरी है कि वो उलमा के पास किस नीयत से जाते हैं और उन उलमा को कॉन्स्ट्रेन या एलिमिनेट करते हैं या नहीं, कि जो उनके और खुदा के रास्ते में रुकावट बन रहे हैं। ये लोगों के पास शऊर होना ज़रूरी है, ना कि लोग खुद इतने बेवकूफ़ और अहमक बन के बैठे रहें कि वो जो हैं फिर इनको पूरे तौर से एक्सप्लॉइट करें, जो कि पहले हो चुका है। यानी खुद कुरान ने मिसालें दी हैं जो पहले हो चुका है। اللهم صل على محمد وآل محمد